यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। गत आर्थिक वर्षमा नेपालबाट 29 अर्ब 32 करोड़ भन्दा बढ़ीको विद्युत भारत र बंगलादेश निर्यात। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेना अध्यक्ष जनरल धीरज सेठद्वारा शिष्टाचार भेट। नेपाली कंग्रेसको 15 महाधिवेशन आगामी असोज 16 देखि 19 गतेसम्म काठमाण्डुमा गर्ने केन्द्रीय कार्य समिति बैठकको निर्णय यथावत। युक्रेनको खार्किभमा भएको रूसी हमलामा कम्तीमा 10 जनाको मृत्यु र फिफाका प्रमुख संचालन अधिकृत केभिन लामोर बर्खास्त। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले गत आर्थिक वर्षमा नेपालले भारत र बंगलादेशमा विद्युत निर्यात गरी 29 अर्ब 32 करोड़ 47 लाख रूपियाँ आमदानी गरेको बताउनु भएको छ। प्रतिनिधि सभामा भएको प्रश्न उत्तर कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको जलविद्युत उत्पादन प्रणाली मुख्यत नदी प्रवाह प्रकृतिको भएको र वर्षामा उत्पादन बढ़ी हुने र आन्तरिक खपतको पर्याप्त पूर्वाधार नभएका कारण भारत र बंगलादेशमा निर्यात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले वर्षायाममा विद्युत निर्यात गर्नुपर्ने भए पनि सुक्खायाममा उत्पादन घट्ने भएकाले भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले विदेश स्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले अगाडि बढ़ाएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानूनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान हुँदै गएको बताउनुभयो। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले युरोपियन युनियनको हवाई उडान सुरक्षा सम्बन्धी अर्थात सुरक्षा सूची अर्थात कालो सूचीबाट नेपाललाई हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्न उत्तर कार्यक्रममा मन्त्री पौडेलले नेपालको उडान सुरक्षाप्रतिको प्रतिबद्धता, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन, नियामकीय क्षमताको अभिवृद्धि, संस्थागत सुधार र युरोपेली संघसँगको संवादका आधारमा नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट हटाउन दृढ़ताका साथ अघि बढ़िरहेको बताउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसदहरूले शिक्षा स्वास्थ्य क्षेत्रमा रहेको समस्या, वैदेशिक रोजगारीका क्रममा नागरिकले खेप्नु परिरहेको शास्ति, अनलाइन ठगी र सुशासन लगायतका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले खाना पकाउने ग्यास, रासायनिक मल, मनसूनजन्य विपद र व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरू विदेशमा ठगिने र ज्यान गुमाउने सम्मको अवस्थाको अन्त्य गर्न माग गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन ऐन र कानून संशोधनको माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले राहदानी पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। सभामा परराष्ट्र मन्त्री शिशिर खनालले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको राहदानी पहिलो संशोधन विधेयक सभाको बहुमतले स्वीकृत गरेको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयो। यस्तै विधेयकमाथिको सामान्य छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री खनालले प्रस्तावित विधेयकले विदेशमा रहेका नेपाली सन्तानलाई विदेशी भूमिमा पहिचान र राज्यविहीन बन्नबाट जोगाउने तथा विदेशमा अलपत्र परेका उद्धार गर्नुपर्ने र राहदानी म्याद सकिएकाहरूका लागि अस्थायी राहदानीको कानूनी बाटो खोल्ने स्पष्ट पार्नुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले राहदानी पहिलो संशोधन विधेयक 2083 माथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा सूचना दिन सक्ने जानकारी गराउनुभयो। यस्तै प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ 4 दिने भ्रमणको सिलसिलामा आइतबार काठमाण्डु आउनु भएको थियो। सेनाध्यक्ष सेठलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको थियो। नेपाल र भारतबीच सन् 1950 एक अर्को देशमा सेना प्रमुखलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्ने परम्परा रहेको छ। राष्ट्रिय सभाका सांसदहरूले विधायकी अन्तर सम्बन्ध समन्वय नहुँदा तहगत कानून निर्माणमा समस्या देखिएको बताउनु भएको छ। विधान व्यवस्थापन समितिको आज बसेको बैठकमा सांसदहरू कृष्ण प्रसाद सिटौला, रामकुमारी झाँक्री, सुरेश आलेमगर, रेणु चन्द, डाक्टर अन्जान साक्य, राजेन्द्र लक्ष्मी गैरे लगायतले संघ प्रदेश र स्थानीय तहले साझा अधिकार सूचीभित्र रहेर कानूनहरू बनाउँदा तीनै तहबीच परामर्श नहुँदा समस्या बढ़ेको बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा सांसदहरूले नीति निर्माण तहमा समावेशिताको सिद्धान्तका आधारमा पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई अवसर दिनुपर्नेमा जोड़ दिनुभएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले नीति निर्माण गर्ने तहमा हालसम्म पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई आरक्षण मार्फत अवसर दिइएमा राज्यको नीति निर्माण प्रक्रियामा सबै वर्गको समान आवाज र सहभागिता सुनिश्चित गर्न सकिने बताउनुभयो। नेपाली कंग्रेसले संविधानका उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई थप उन्नत बनाउन संविधान संशोधनका लागि आवश्यक पहल कदमी र अग्रसरता लिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारका लागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधान न्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ। यस्तै पार्टीको 15 महाधिवेशनका लागि सभापति गगन कुमार थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो। प्रवक्ता चालिसेले 15 केन्द्रीय महाधिवेशन आगामी असोज 16-देखि 19 गतेसम्म काठमाण्डुमा हुने र त्यसअघिका वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन केन्द्रीय निर्वाचन समितिले सबै परिस्थिति हेरेर तय गर्ने समेत जानकारी दिनुभयो। बाढ़ी र पहिरोका कारण म्याग्दी जिल्लामा संचालित जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। यस्तै 20 मेगावाट क्षमताका दुई आयोजना बन्द भएका छन्। सड़क मार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धौलागिरी गाउँपालिकामा निर्माणाधीन 4 जलविद्युत आयोजना प्रभावित भएका हुन्। यसैगरी अन्नपूर्ण गाउँपालिका 4, नारच्याङमा निर्माणाधीन 9.14 मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजना निर्माण स्थल पनि यातायात सम्पर्क विच्छेद भएको छ। भारी वर्षा र मनसूनजन्य विपदको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लावासीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रशासनले आजदेखि भदौ 4 गते बिहिबार बिहान 6 बजेसम्म अत्यावश्यक काम बाहेक घर बाहिरको टाढाको यात्रा नगर्न तथा नदी र खोलामा पानीको सतह बढ़ने भएकाले खोला नदीको नजिक नजान समेत आग्रह गरेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
भाउजू दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते भाउजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ भाउजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गर्ने आयोगको जिम्मेवारीलाई समय सापेक्ष थप सुदृढ गरी पूरा गरिने बताउनु भएको छ। आयोगको कार्यालय काठमाडौँमा आज पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको छलफलमा निर्वाचन व्यवस्थापनको कानूनी, प्रविधिगत र व्यवस्थापकीय सुधारका लागि पृष्ठपोषण प्राप्त भएको प्रमुख आयुक्त कार्कीले बताउनुभयो। उहाँले वर्तमान नेतृत्व सबै पूर्व पदाधिकारीसँग सल्लाह लिएर जिम्मेवारी पूरा गर्न अग्रसर रहेको स्पष्ट पार्नुभयो। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न उपभोक्तामा आग्रह गरेको छ। हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढ़ी सिलिण्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने स्पष्ट पारेको छ। युक्रेनको खार्किभ क्षेत्रमा रूसी सेनाले गरेको रकेट हमलामा कम्तीमा 10 मृत्यु भएको छ भने 17 घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हमला व्यस्त चौबाटोमा भएको बताउनु भएको छ। आक्रमणका कारण भवनहरू ध्वस्त भएका छन् भने घटनास्थलमा धुवाँ फैलिएको र केही सवारी साधनमा आगो लागेको युक्रेनी आपतकालीन सेवाले जनाएको छ। राष्ट्रपति जेलेन्स्कीले युक्रेनले रूसी हमलाको जवाब दिने प्रतिक्रिया दिनुभएको छ। यसैबीच संयुक्त राष्ट्रसंघले रूसी युक्रेन युद्धमा पछिल्ला महिनामा नागरिक हताहतीको संख्या युद्ध शुरू भए यताकै अन्य अवधिको तुलनामा उच्च रहेको भन्दै चिन्ता जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधि घटाउने प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले विगतमा किसानको दूधको भुक्तानी अवधि 8 महिनाबाट घटाएर हाल 3 महिनामा जारिएको र आगामी दिनमा त्यसलाई अझ कम गर्दै भदौ अन्तिम साताभित्र 25 दिनमा धार्ने योजना रहेको बताउनुभयो। गत वैशाख 20 गतेदेखि भदौ 1 गतेसम्म किसानलाई 60 करोड़ रूपियाँ बराबरको रकम भुक्तानी गरेको पनि मन्त्री चौधरीले जानकारी गराउनुभयो। दुग्ध विकास संस्थानसँग दुग्ध तथा दुग्धजन्य पदार्थको ठूलो मौजदात रहनु, अत्यधिक दूध प्रशोधन लगायत प्रशासनिक खर्च, कमजोर व्यवस्थापन तथा पुरानो संरचना लगायतका कारण संस्थानको आर्थिक दायित्व बढेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो। डीडीसीले किसानको बकेउटा भुक्तानी घटाउँदै दैनिक कारोबारबाट प्राप्त रकम किसानको भुक्तानीमा प्रयोग गर्ने नीति अघि सारेको पनि मन्त्री चौधरीले उल्लेख गर्नुभयो। दुग्ध विकास संस्थानको आर्थिक अवस्था सुधार तथा किसानको दूधको बकेउटा भुक्तानी गर्न नेपाल सरकारबाट 40 करोड़ रूपियाँ कर्जा लिने योजना मन्त्रालयको रहेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो। सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति जारी गरी कार्यान्वयन शुरू गरेको छ। देशमा तीव्र आर्थिक विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रलाई उच्च मनोबलका साथ लगानी गर्ने वातावरण निर्माण गर्न रणनीति ल्याएको सरकारले स्पष्ट पारेको छ। लगानीकर्ता एवं औद्योगिक तथा व्यावसायिक संरचनाको सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानूनी तथा नियामकीय सरलीकरण, लगानी संरक्षण तथा प्रवर्धन र युवा उद्यमशीलता विकासलाई रणनीतिले प्राथमिकतामा राखेको छ। साउन मसान्तसम्म नेपाल धितो पत्र बोर्ड समक्ष आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिने कम्पनीहरूको संख्या 108 पुगेको छ। 108 कम्पनीहरूले 70 अर्ब 19 करोड़ 59 लाख रुपियाँ बराबरका 48 करोड़ 17 लाख 76 हजार कित्ता शेयर निष्कासनको शेयर आईपीओ निष्कासनको लागि अनुमति माग गरेका छन्। आईपीओ निष्कासनको लागि माग गर्ने कम्पनीहरूमा होटल तथा पर्यटन तर्फका 18, जलविद्युत क्षेत्रका 35, लगानी क्षेत्रका 6, उत्पादन र प्रशोधन क्षेत्रका 31, लघु बीमा क्षेत्रका 3 र अन्य क्षेत्रका 35 कम्पनीहरू रहेको नेपाल धितो पत्र बोर्डको तथ्याङ्कमा उल्लेख छ। मंगलबार नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 19.34 अंकले घटेर 2622.48 अंकमा झरेको छ। मंगलबार विभिन्न कम्पनीहरूका 1,51,96,982 कित्ता शेयरहरू 5,07,35,00,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा एउटा उपसमूहको शेयर मूल्य बढेको छ भने 12 उपसमूहको मूल्य घटेको छ। मंगलबार 56 कम्पनीहरूको शेयर मूल्य बढ्यो भने 218 कम्पनीहरूको शेयर घटेर कारोबार भएको छ।
अब खेल समाचार अझै बमबाट।
रोयल एफसीको आयोजनामा यही भाद्र 12 र 13 गते 7-a साइड भेटरान र खुल्ला नकआउट गरी दुई छुट्टा छुट्टै फुटसल प्रतियोगिता हुने भएको छ। ताकेश्वर मनमुजु स्थित आफ्नै निजी फुटसल G4 फुटसलमा आयोजना हुने इभेन्ट अन्तर्गत खुल्ला नकआउट प्रतियोगिताको विजेताले 1,11,111 रूपियाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले 55,555 रूपियाँ हात पार्नेछ। यो विधाको दर्ता शुल्क 8,000 रूपियाँ तोकिएको छ। टोलीमा कुल 10 जना खेलाड़ी राख्न पाउने नियम राखिएको छ। यसै गरी भेटरान तर्फको विजेताले ट्रफी, मेडल र सर्टिफिकेट सँगै 1,01,000 रूपियाँ जित्नेछ। त्यस्तै उपविजेताले 51,000 रूपियाँ प्राप्त गर्नेछ। यो विधाको दर्ता शुल्क 10,000 रूपियाँ तोकिएको छ। खुल्ला नकआउट जस्तै यसमा पनि कुल 10 खेलाड़ी राख्न पाउने नियम छ। फिफाका प्रमुख संचालक अधिकृत केविन लामोर बर्खास्त भएका छन्। प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिको योजनाको कड़ा आलोचना गरेको 3 साता नपुग्दै उनलाई फिफाले बर्खास्त गरेको हो। फिफाका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा प्रमुख संचालक अधिकृतका रूपमा फिफा र केविन लामोर बीचको कार्य सम्बन्ध 17 अगस्त 2026 समाप्त भएको उल्लेख गरेको छ। फिफाले केविनलाई उनको 2 वर्षको सेवाका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना समेत दिएको छ। फिफाका कर्मचारीहरूलाई महासचिव म्याथियास क्राफ्ट स्मोनले पठाएको इमेल मार्फत यसको जानकारी दिएको थियो, जसमा संस्था र लामोर बीच अलग हुने सहमति भएको बताएका थिए। लामोर नोभेम्बर 2024 फिफामा प्रवेश गरेका थिए। त्यसअघि उनी युईएफएमा उप महासचिवका रूपमा कार्यरत थिए र उनी इन्फान्टिनो भन्दा व्यवस्थापनको तहमा 2 तह तल थिए। यस महिना मोरक्कोमा भएको बैठकमा इन्फान्टिनोले वरिष्ठ अधिकारीहरूको समर्थन प्राप्त गरेका थिए, तर लामोरलाई सो बैठकमा आमन्त्रित नगरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्।
अब मौसम आज राति कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको पहाड़ी भूभाग बागमती र गण्डकी प्रदेशका तराई र पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गत आर्थिक वर्षमा नेपालबाट 29,32,00,00,000 भन्दा बढ़ीको विद्युत भारत र बंगलादेश निर्यात। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेना अध्यक्ष जनरल धीरज सेठद्वारा शिष्टाचार भेट। नेपाली कंग्रेसको 15 महाधिवेशन आगामी असोज 16 19 गतेसम्म काठमाण्डुमा गर्ने केन्द्रीय कार्य समिति बैठकको यसअघिको निर्णय यथावत। युक्रेनको खार्किभमा भएको रूसी हमलामा कम्तीमा 10 जनाको मृत्यु र फिफाका प्रमुख संचालन अधिकृत केभिन लामोर बर्खास्त। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।